दूसरी मिसाल है हज़रत सुलेमान की। आपको पता है हज़रत सुलेमान की खूबी क्या है? बनी इसराइल के वो बाप बेटा जिनके दौर में नबुवत और बादशाहत इकट्ठी हो गई थी, दाऊद और सुलेमान। यानी कह लीजिए कि बनी इसराइल का जो खिलाफत राशिदा था ना, उरूज का दौर था, वो हज़रत दाऊद अलैहिस्सलाम और सुलेमान का था। बहुत सारे नबी गरीब थे पर ये अमीर नबी थे, लेकिन देखिए इनकी दौलत ने इनको नुकसान नहीं दिया। कैसे? मिसाल पढ़िएगा सूरत नमल आयत 40। जब हज़रत सुलेमान पर अल्लाह ने नेमतों की बारिश की तो उन्होंने क्या फरमाया? हाज़ मिन फ़ज़्ली रब्बी, ये मेरे रब का फ़ज़ल है। क्यों? लियब्लुअनी, ताकि वो मुझे आजमाए। क्या? अशकुरु, क्या मैं शुक्र अदा करता हूँ? अम अकफुर, या मैं नशुक्री करता हूँ? वमन शकर फ़इन्नमा यशकुरु लिनफ्सिह, जो कोई शुक्र करता है तो वो तो शुक्र अपने ही लिए करता है। वमन कफर फ़इन्ना रब्बी गनीयुन करीम, और जो नाशुक्री करे तो बेशक मेरा रब बेपरवाह और बुजुर्ग है। क्या पता चला? शाकिर लियानुमी, नेमतों का शुक्र करना ये कितनी बड़ी खूबी है। तो क्या पता चला कि दौलत वाले को उसकी दौलत नुकसान नहीं देती। देखिए हमारे कुरान में हर एक की मिसाल मौजूद है। कुछ लोगों को अल्लाह ने दिया ही बहुत है तो क्या वो गुनाहगार है? ये भी एक तासु पैदा हो गया। गरीब कमज़ोर लोग क्या कहते हैं? अल्लाह इनको पूछेगा। इतनी बड़ी गाड़ियों में फिरते हैं, इतने बड़े बड़े घर बनाए हैं, नहीं 10 लोगों को साथ पाल भी तो रहे हैं ना, कितनों की मुलाजमत भी तो लगी हुई है। तो ये तासुब दिल से निकाल दें कि अमीर सारे ही आग में जाएंगे और सारे गरीबों में जन्नत में पहुंच जाना है। अगर गरीब और नमाज नहीं पढ़ता, चोरी करता है, झूठ बोलता है, वो दुनिया की भी रुसवाई, वहाँ की भी रुसवाई। तो एक जुमला लिख लें कि दौलत और गुर्बत का जन्नत में जाने या निकलने से कोई ताल्लुक नहीं है। और अक्सर लोग कहते हैं ना कि अल्लाह ताला जन्नत में जाना है, चलो सब्र करते हैं। आप अल्लाह से एक दुआ किया करें, अल्लाह मुझे शुक्र वाली जन्नत चाहिए, मुझे नेमतों वाले रास्ते से जन्नत में जाना है। अल्लाह दुनिया में भी खूब दे और उसका बेहतरीन हक अदा करवा और शुक्रगुजारी करवा दे। फिर अगली मिसाल है हज़रत मूसा की, क्योंकि हम नबियों का असफ़ा पढ़ रहे हैं ना। अल्लाह ने अपने बंदे मूसा को हुक्म दिया कि नबूवत और रिसालत और इससे हम कलामी होने वाली नेमतों पर इसका शुक्र अदा करें। क्या फरमाया? सूरत अलराफ 144-144, قال يا موسى اني استفيتك على الناس برسالاتي وبكلامي فخذ ما اتيتك وكن من الشاكرين। कहा है मूसा, बेशक मैंने तुझे अपनी रिसालत और हम कलामी के ज़रिए दूसरे लोगों से चुन लिया, बस ले लो जो मैंने तुम्हें दिया और शुक्र गुजारों में से हो जाओ। यानी मूसा को एक यूनिक सिफत मिली थी, क्या? मूसा कलीमुल्लाह, कल्लमल्लाहु मूसा तकलीमा, तीसरे पारे के बिल्कुल शुरू में आता है। हर एक को अल्लाह ने ये वसफ़ नहीं दिया, तो हज़रत मूसा को इस नेमत का एहसास दिलाया जा रहा है कि देखें मैंने आपको एक यूनिक चीज़ दी, मैंने आपसे कलाम किया तो आप भी शुक्र कीजिए। अच्छा, मूसा से तो अल्लाह ने कलाम किया, हमसे तो नहीं किया ना? अल्लाह हमसे कलाम करता है? ये कुरान क्या है? करता है। कुरान क्या है? बल हुआ कलामुल्लाह, बल्कि ये अल्लाह का कलाम है। किसी ने कहा कि अगर तुम अल्लाह से बातें करना चाहते हो तो नमाज़ पढ़ लो, और अगर चाहते हो अल्लाह तुमसे बातें करे तो कुरान पढ़ो। कुरान में तो अल्लाह बोलता है या अय्युहन्नास उबुदू रब्बकुम, अल्लाह पुकार रहा है आपको मुझे। तो अल्लाह हमें इस कलाम की कदर की तौफीक अता फरमाए। फिर अगली मिसाल है हज़रत नूह की, और नूह को जब अल्लाह ताला ने फरमाया मैं तुम्हें और मोमिनीन को कश्ती के ज़रिए बचाऊँगा और जिन लोगों ने कुफर किया इनको गरक करूँगा, इस हाल में हुक्म हुआ कि सिर्फ इसी की हमदो सना करो। और फरमाया, सूरत मोमिनून आयत नंबर 28 है, फ़ैज़िस तवई त अंत व मम्मा कलल फुल्की फ़कुल अल्हम्दुलिल्लाहिल्लज़ी नज्जाना मिनल कौमिज़ ज़ालिमीन। बस जब तुम और जो तुम्हारे साथ हैं कश्ती पर बैठ जाओ तो कहो तमाम तारीफ़ें अल्लाह ताला के लिए हैं जिसने हमें जालिम लोगों से निजात बख्शी है। क्या पता चला कि इतनों में से थोड़ों को बचाना ये अल्लाह की नेमत थी ना? आज आप और मैं उन्हीं की नस्ल से तो हैं, वरना वो ना बचते तो आज हम कहाँ होते। फिर इसी तरह हज़रत नूह, जनाब नूह अलैहिस्सलाम शुकूर की सिफत से मुत्तसिफ थे। मुत्तसिफ क्या होता है? सिफत से, यानी उनकी खूबी थी, क्वालिटी थी। इसीलिए तो मैदान मख्शर में लोग कहेंगे अल्लाह ने आपका नाम शुक्रगुजार बंदा रखा है। ये अल्लाह के इस फरमान की तरफ इशारा है जिसमें फरमाया गया सूरत बनी इसराइल या असरा آیت 3 ذریت من حملنا مع نوح انہ کان عبدا شکورا، اے ان لوگوں کی اولاد جنہیں ہم نے نوح کے ساتھ سوار کر دیا تھا، بے شک وہ ہمارا بڑا ہی شکر گزار بندہ تھا۔ دیکھیے اللہ کے نبی نے بھی اپنے لیے کہا فلا کون عبدن شکورا، اور حضرت نوح کو بھی یہی کہا گیا۔ اور میں نے بدایت نہایت میں پڑھا تھا کہ حضرت نوح کا اصل نام عبد الشکور تھا۔ یہ نوح کیوں کہتے تھے ان کو؟ نوحہ کرتے تھے، اللہ کے خوف سے روتے تھے، اس وجہ سے ان کا یہ نام پڑ گیا۔ اصل نام واللہ عالم ان کا شکر والا بندہ تھا۔ امام ابن قیم رحمہ اللہ نے فرمایا اس آیت میں نوح علیہ السلام کا ذکر خصوصیت کے ساتھ آیا اور خطاب عام لوگوں کو ہے کہ وہ ان کی اولاد ہے، یہ اس بات کی طرف اشارہ ہے کہ ان کی تابعداری کی جائے، کیونکہ وہ آدم کے بعد بنی نوع انسان کے پہلے باپ تھے۔ اللہ نے طوفان نوح کے بعد انہی لوگوں کو زندہ رکھا تھا جو نوح کے ساتھ کشتی میں بیٹھے تھے، جیسے فرمایا سورۃ صافات آیت 77 وجعلنا ذریته هم الباقین، اور ہم نے اس کی اولاد ہی کو باقی رکھا۔ اس طرح یہاں سے یہ حکم نکلتا ہے کہ جیسے نوح علیہ السلام شکر گزار بندے تھے، اسی طرح تم بھی شکر گزار بندے بن جاؤ۔ تمام بنی نوع انسان کے سردار جناب محمد صلی اللہ علیہ وسلم راتوں کو قیام اللیل اور اتنا طویل کرتے تھے کہ آپ کے قدم مبارک سوج جاتے تھے، تو آپ سے کہا گیا آپ یہ کام کرتے ہیں، حالانکہ آپ کے تو اگلے پچھلے گناہ معاف کر دیے گئے ہیں۔ لوگ آج بھی کہتے ہیں نا کہ نبی صلی اللہ علیہ وسلم کے تو سارے گناہ معاف ہیں، تو پھر آپ تو آرام سے بیٹھ جائیں، تو آپ کیوں عبادت کرتے ہیں؟ تو آپ نے کیا فرمایا؟ افلا اکون عبدن شکورا، کیا میں اللہ کا شکر گزار بندہ نہ بنوں؟ کیا پتہ چلا کہ ایک تو گناہوں کی معافی، دوسرا نعمتوں کے شکرانے کے لیے کثرت سے نفل پڑھنے چاہیے، عبادات کرنی چاہیے، کیونکہ یہ وہ چیزیں ہیں جو ایک انسان کی زندگی میں بہت زیادہ اللہ کی رحمت کو لے کر آتے ہیں۔ اسی لیے محبوب کبریا صلی اللہ علیہ وسلم اپنے محبوب ساتھیوں کو ایسی وصیت کیا کرتے تھے کہ وصیت سونے کے پانی سے بھی لکھی جائے تو کم ہے۔ آپ نے سیدنا معاذ سے فرمایا اے معاذ، خدا کی قسم میں تجھ سے محبت کرتا ہوں، تم ضرور ہر نماز کے بعد یہ پڑھا کرو۔ آپ بھی پڑھیے میرے ساتھ اور دعا کرتے ہیں کہ ہمیں بھی نبی صلی اللہ علیہ وسلم کی محبت نصیب ہو جائے۔ دعا کیا ہے؟ اللہم آئینی علی ذکری کا و شکری کا و حسنی عبادتک۔ اس کا ترجمہ کیا ہے؟ اے اللہ اپنے ذکر اور شکر اور اچھی عبادت کے ذریعے سے میری مدد فرما۔ آپ کو پتہ یہ دعا کہاں پڑھتے ہیں؟ نماز کے بعد۔ اور امام ابن قیم رحمہ اللہ کی عادت تھی کہ وہ یہ دعا کثرت سے پڑھتے تھے، کثرت سے پڑھتے تھے، سجدوں میں جا جا کر مانگتے تھے۔ کثرت سے پڑھنے کی بھی ضرورت ہے، بلکہ عبادت کے طور پہ بھی اور نماز کے سجدوں میں بھی یہ پڑھیں۔ امام ابن تیمیہ رحمہ اللہ یہ دعا پڑھا کرتے تھے، اور یقین کریں کہ اگر آپ کو اپنی عبادت ذرا کبھی پھیکی لگے، ہوتا ہے نا ایسا، کبھی کبھی یہ سب کے ساتھ ہوتا ہے، عبادت میں دل نہیں لگ رہا، سستی ہے، بوجھ ہے، اور خاص طور پہ جب دوبارہ نماز شروع کریں تھوڑی سی مشکل لگتی ہے انسان کو، یہ دعا پڑھا کریں، اے اللہ میری مدد فرما ذکر میں اور شکر میں اور حسن عبادت میں، تو آپ فیل کریں گے کہ آپ کی عبادت کا حسن بڑھ جائے گا۔ اور نبی صلی اللہ علیہ وسلم سے یہ بھی ثابت ہے کہ آپ فرمایا کرتے تھے اے اللہ مجھے بہت زیادہ شکر گزار اور بہت زیادہ اپنا ذاکر بنانا، یعنی یہ بھی دولت ہے مانگنے والی۔ تو مانگیں گے آج سے کہ اللہ ہمیں ذکر اور شکر کی عادت ڈال دیں۔ بعض اہل علم کے نزدیک شکر کرنے والوں کی دو قسمیں ہیں، ایک ہے شکر عام اور ایک ہے شکر خاص۔ عام شکر کیا ہے؟ کھانے پینے، کپڑے پہننے اور جسمانی نعمتوں پر۔ آپ کہہ لیجئے کہ جو نعمتیں ہمیں نظر آتی ہیں اس پہ بھی شکر کرنا ہے، یہ تو عام ہے، لیکن شکر خاص یہ سوچنا پڑے گا کہ ہم کرتے ہیں کہ نہیں، توحید، ایمان اور قلبی طاقت جیسی نعمتوں پر۔ کیا سمجھ آئیں؟ چلیے، جب ہم کہتے ہیں الحمدللہ تو نعمتیں ہوتی ہیں ذہن میں، شکر اللہ کا، کون سی ہوتی ہیں عموماً جو نظر آ رہی ہوتی ہیں؟ آج سے شعور کے ساتھ ایمان، علم، عبادت، تہجد، آپ کا اللہ سے تعلق، دیکھیں نا یہ نعمتیں نہیں ہیں کیا؟ ہم پڑھتے ہیں ممر زق نا ہم یونفکون، جو کچھ بھی تو نے دیا اس میں سے خرچ کرتے ہیں، تو جو کچھ دیا اس میں صرف دنیاوی چیزیں تو نہیں ہیں نا۔ تو آج سے آپ نے اپنی ان چیزوں کو نوٹ کرنا ہے، کون کون سی چیزوں کو، कि जो आपके पास है। इस पर एक वाक्या बड़ा प्यारा है अब्दुल्ला बिन मुबारक का, किसी काफ़िले के साथ गए और जुदा हो गए, बिछड़ गए। और आप पता है कि जब लोग सहराओं में सफ़र करते हैं ना, तो रास्ता भटक जाए तो फिर बहुत मुश्किल होता है मिलना, बल्कि मौत आ जाती है, रास्ते ढूंढते ढूंढते बंदा मर जाता है। तो ये जब अपने काफ़िले से अलग हुए तो परेशान हुए, खैर निकल गए देखूँ कहाँ क्या। एक जगह दूर इनको रोशनी नज़र आई, इस सोच के साथ कि यहाँ कोई होगा मैं जाता हूँ। कुटिया थी कोई और उसके अंदर से हल्की हल्की आवाज़ आ रही थी, जो उस तरफ चल पड़े। जब करीब गए कोठरी के अंदर से आवाज़ क्या आ रही थी, कोई शख्स है वो क्या कह रहा है, अल्हम्दुलिल्लाहिल्लज़ी आफ़ानी मिन मब्तिलाक बिही वफद्दलनी अला कसीर मिम्मन खलक़ तफ़दीला। ये तो आज तो वैसे पढ़ते हैं जब किसी को किसी भी तकलीफ़ में देखें, तो हदीस में आता है कि आपको वो तकलीफ़ नहीं होगी इंशाल्लाह। मतलब इसका यह है कि सारी तारीफ़ें उस ज़ात की हैं जिसने मुझे उस तकलीफ़ से बचा लिया जिसमें तुझे मुब्तला किया, और मुझे सबसे ज़्यादा फजीलत दी। ये खैर जैसे भी हुए, अंदर गए नॉक किया, देखा क्या कि एक बुज़ुर्ग है, हैंडीकैप, सारा जिस्म कटा फटा है, सिर्फ ज़ुबान का एक टुकड़ा है जो बोल सकता है, और ये उससे अल्लाह का शुक्र अदा कर रहे हैं। खैर ये उनके पास बैठ गए, कहा कि बुज़ुर्गो मैं तो आपके जिस्म का कोई हिस्सा भी सलामत नहीं देख रहा, तो ये आप शुक्र किस बात पे कर रहे हैं। उस पे उन्होंने ये बात कही, उन्होंने कहा कि ये बताओ दुनिया में कितने लोग काफिर हैं। कहा बहुत सारे हैं। तो कहने लगे अल्लाह ने इतने कुफार में से मुझे ईमान नहीं दिया, तो क्या मैं वो बेहतर नहीं हूँ दूसरों से जो मुझे मिला। ये बताओ कि कितने कलमा पढ़ने वाले हैं लेकिन उनके दिल में अल्लाह का प्यार नहीं है, तो अल्लाह ने मुझे अपना प्यार नहीं दिया। यानी मैं अपने आप को दूसरों से खुशकिस्मत इसलिए तसव्वुर कर रहा हूँ कि मुझे उसने ईमान दिया, अपना प्यार दिया, शऊर दिया। कहा अच्छा बुज़ुर्ग जी, बताइए कि आपकी ये हालत क्या हुई, ये क्या हालात है। कहा मैं तुम्हें अपनी बात तब सुनाऊँगा जब तुम मुझसे एक वादा करोगे। कहा वादा क्या करना है। कहा वादा ये करो मुझसे कि मेरा एक छोटा बच्चा है, पोता है मेरा, कल से वो घर नहीं आया, तो तुम उसको ढूंढ के लाओगे, फिर मैं तुम्हें अपनी कहानी सुना दूंगा। उसने कहा ठीक है मैं ढूंढता हूँ, कोशिश करूँगा। फिर उस बुज़ुर्ग ने कहानी सुनाई कि मेरा एक बेटा था, बहू थी, बच्चा था, जो कुछ भी फैमिली थी, अल्लाह की तरफ से ऐसी आजमाइश आई, मेरा बेटा भी मर गया, कोई हादसा हुआ, बहू भी मर गई, एक पोता बचा और मैं बचाऊँ, बाकी सारा घराना हमारा हादसे का शिकार हो गया। अब वो बच्चा बाहर जाता है कुछ कुछ मेहनत मजदूरी छोटी मोटी चीज़ करके, तो मेरे लिए ले आता है, वो भी खा लेता है, मैं भी खा लेता हूँ, 7-8 साल का बच्चा है, कल से वो घर नहीं आया, तो जाओ तुम उसको ढूंढ के लाओ। इन्होंने कहा कि ठीक है मैं जाता हूँ। बाहर निकले, अब सहरा में कहाँ ढूंढते, चलते चलते इधर देखा दूर से उनको कहीं गिद्ध दिखे, वॉल्चर्स, गिद्ध जो इंसानी लाशों को खाते हैं, ना चाहते हुए भी उस तरफ चल पड़े, तो देखा कि ज़मीन पे एक उसी उम्र के बच्चे की मैयत है और गिद्ध उसको खा रहे हैं। अब दिल में बात तो आ गई कि हो ना हो ये उनका पोता है, लेकिन अब दिल पे बोझ क्या है कि मैं उनको बताऊं कैसे, मैं कैसे ये खबर दूं। खैर जमा करते हैं अपनी सोचों को, वापस आते हैं। अभी इनके कदमों की आवाज़ आती है तो अंदर से वो दादा कहता है आ गया मेरा बच्चा, यानी उसको इंतज़ार था, रास्ता लगा हुआ था। ये कहते मैं अंदर गया तो मैंने कहा कि मैं आपको बताता हूँ लेकिन मेरे चंद सवालों का जवाब दें, अल्लाह को आपसे ज़्यादा प्यार है या हज़रत याकूब अलैहिस्सलाम से। कहने लगे ऑफ कोर्स याकूब अलैहिस्सलाम से, वो पैगंबर थे। कहा फिर याकूब के साथ क्या हुआ था। कहा उसका एक बेटा गुम गया, फिर दूसरा भी गुम गया, फिर तीसरा भी गुम गया, यानी अल्लाह ने याकूब को बड़ा आजमाया, फिर उनकी बिनाई भी चली गई। तो कहा कि बुज़ुर्गों फिर अपने पोते पे सब्र कर लो, आपका पोता भी चला गया। कहते हैं कि ये बात सुनी तो उसने चीख मारी और थोड़ी देर के बाद उसकी रूह परवास कर गई, मर गया बुज़ुर्ग। खैर इन्होंने उनको नहलाया धुलाया कफनाया, जो कुछ भी होता है, हालात दिल पे बोझ था। रात को जब ख्वाब में अल्लाह ने इनको दिखाया कि वो बुज़ुर्ग बिल्कुल ठीक हाल में है, बड़े अच्छे हालात में है, तो इन्होंने कहा कि बुज़ुर्गों अभी थोड़े घंटे पहले तो आपकी हालत इतनी ख़राब थी, ये आपका इतना अच्छा मामला कैसे हो गया। तो उसमें एक आयत है सूरत रात की जिसका मफहूम क्या है, फ़नीम अजरुस साबरीन। कहने लगे अल्लाह ने मेरा ये हाल मेरे सब्र की वजह से बदल दिया। ये तारीख का वाक्य है, मैंने एक इंग्लिश स्पीकर है उनकी ज़ुबान से सुना था फर्स्ट टाइम, फिर और भी जगह सुना। तो हकीकत ये है, आप और मैं शुक्र कर ही नहीं सकते। शुक्र ख़ास इस वक्त मैं और आप यहाँ बैठे हैं, हम इसकी जगह हॉस्पिटल में बैठ सकते थे ना, बैठ सकते थे। आप और मैं यहाँ इस वक्त कुर्सी पे बैठे हैं, हमारी कमर दोहरी हो रही है, हम ज़मीन पे बैठे हैं, हमारे घुटने मुड़े हुए हैं, हम एक पत्थर की सिल बन सकते थे ना। हम इंसान होते इसी तरह के, लेकिन गोश्त का एक लोथड़ा होते। क्या आपके घरों में कोई हैंडीकैप बच्चा नहीं है? हमारे घरों में एक बच्चा है, अब वो शायद 20 साल का हो गया, माँ से भी लंबा है, और माँ उसको उठा उठा के फिरती है। क्या मैं आप इस पे शुक्र नहीं कर सकते? तो आज से अपने दिल से ये खुरच दीजिए, यानी मेरा दिल कर रहा है इस सीरीज़ के पूरा होने से पहले पहले, मेरे दिल से तो अल्लाह ने पहले ही निकाला हुआ, अल्लाह और भी साफ कर दे। सब सुनने वालों का टारगेट ये होना चाहिए कि इस सीरीज़ के सुनने से पहले पहले मुझे ये यकीन आ जाए, आई एम द हैप्पीएस्ट वूमेन इन द वर्ल्ड, मैं दुनिया की सबसे खुश औरत हूँ, मैं दुनिया का सबसे खुशकिस्मत मर्द हूँ, मैं दुनिया का सबसे बानसीब बंदा हूँ। और अपनी ज़ुबान से बोला करें। देखिए ये एक एक्टिविटी है, हम आप देखिए ज़्यादा तेवरियाँ चढ़ा के बैठेंगे ना, तो कुछ अरसे के बाद हमारे माथे पे ऐसे निशान बन जाएंगे, है ना। बॉडी लैंग्वेज आपने पढ़ी होगी, कुछ लोग यूँ देखते हैं तो उनकी आँखों के इर्द गिर्द निशान पड़ जाते हैं, जो हमारा फिजिकल पोस्चर होता है ना उस पे निशान आते। कुछ लोग झुक के चलते हैं ना, तो आप देखिए उनके कंधों के बीच में एक डंप सा बन जाता है। जिस तरह ज़ाहरी तौर पे हमारी कैफियत हमारे जिस्म पे आती है ना, इसी तरह हमारे अंदर पॉजिटिविटी है या नेगेटिविटी है। हम मुस्बत सोच रखते हैं कि मनफी, हमारे अंदर भी आ जाती है। आज से टूडे, यानी आज देखिए कि 9 जनवरी 2018 है और साल भी नया शुरू हुआ है शमसी के हिसाब से, जो भी है, आज से अगर आप सोच लें मेरी ज़िंदगी में कोई गम नहीं, लिखे खुद को के मेरी ज़िंदगी में कोई गम ही नहीं है, मैं दुनिया की सबसे खुशकिस्मत औरत हूँ, फिर अगला तीसरा नुक्ता लिखिए, मेरे बच्चे सबसे अच्छे, मेरा शौहर सबसे अच्छा, मेरे भाई सबसे अच्छे, मेरी माँ सबसे अच्छी, मेरा बाप सबसे अच्छा, मेरी बहू सबसे अच्छी, मेरे पोते सबसे अच्छे, मेरी सास सबसे अच्छी। यकीन करें एक एक रिश्ते का नाम लेकर 20 नाम लिख लीजिए इस एक्टिविटी के बाद, वो सब वही होंगे, आप खुश हो चुके होंगे। और अगर इसका उलट रखना है ना, तो आपके नसीब में सिर्फ रोना है, दुखी रहने आए हैं आप दुनिया में, आप सज़ा काट रहे हैं, अल्लाह ने आपकी पकड़ की हुई है। अल्लाह की पकड़ में है वो बंदा जो आज खुश नहीं है। आज के बाद दुखी रहना छोड़ दें, चिड़चिड़ा रहना छोड़ दें, बदमिजाज रहना छोड़ दें, ऊंची बोलना छोड़ दें, गुस्सा छोड़ दें। हर एक देखिए मासूम बच्चों पे हम इतना गुस्सा करते हैं, हम बाज़ दफ़ा अपने प्यारे जो हमारा दिन रात ख्याल रखते हैं हम उन्हीं के साथ बुरा करते हैं, जो कुछ नहीं कहता उनके साथ हम बड़े अच्छे हैं, वास्ता जो नहीं पड़ा। तो अपने साथ वालों का शुक्र अदा कीजिए और शुक्र ख़ास के लिए ढूँढें। मसलन आप एक दफ़ा पढ़ती हैं आपको तर्जमा याद हो जाता है, दूसरी 10 दफ़ा पढ़ती हैं, तो शुक्र ख़ास क्या है कि आप इस अपनी खूबी पे कि अल्लाह ने आपकी मेमोरी अच्छी रखी शुक्र अदा कीजिए। इंशाल्लाह करेंगे ऐसा, और किस पे शुक्र करना चाहिए, कोई है और कोई चीज़? कोई आज तक गुमनामियों के गोशे में पड़ी हुई अपनी नेमत ढूंढें और उस पे शुक्रिया अदा करें, तकाबुल करें, आपके पास क्या है, आपकी बहन के पास क्या नहीं है। हम क्या देखते हैं? ऑपोजिट, उसके पास क्या कुछ है और मेरे पास क्या नहीं, कोई एक चीज़ नहीं है ना, बस उसी पे सारी ज़िंदगी की महरूमियाँ। आज आपने अपने ख़ानदान के हर बंदे से तकाबुल करें, मेरे पास क्या है जो उसके पास नहीं। मेरा अल्लाह, आप सजदे में चले जाएंगे, नाक की लकीरें निकालेंगे, आपको उठने को दिल ही नहीं करेगा, आपके पास इतना कुछ है। बस शुक्र करना सीख लें। हमारे इस पूरे मुल्क के हालात एक साल में ठीक हो सकते हैं कमोबेश, अगर हम शुक्र करना शुरू कर दें। हर वक्त तो लान तान करते हैं हम सियासतदानों पे, पुलिस के महकमे को हम बुरा भला कहते हैं, जिससे हमारा वास्ता पड़ जाए हम उसकी बुराई करते हैं। खैर और बरकत कहाँ से? हम अपने पूरे मुल्क में शुक्र का कल्चर बना दें, शुक्र शुक्र शुक्रिया, आपका थैंक यू, आपकी मेहरबानी, आपका शुक्रिया, सिर्फ थैंक यू कहना इस कौम को कोई सिखा दे, पुलिस से लेकर नीचे का हर तबका आपका ठीक हो सकता है। हमें तो ऐसे लगता है जैसे किसी पे एहसान किया, किसी भी प्लेटफॉर्म पे बैठे बंदे को देखिए माथे पे तेवरी है, ऐसे लगता है जैसे गुस्से में है। कोई पेपर बनाना था, मैंने अपना कोई शनाख्ती कार्ड था तो कहीं चली गई। यकीन करें कि वो सिस्टर इतनी बदमिजाजी से बैठी थी वहाँ कि आखिर मुझे पूछना पड़ा कि सिस्टर आपकी तबीयत ख़राब है। मैंने कहा आपकी तबीयत ठीक है, कहती नहीं ख़राब। तो मैंने कहा फिर आप छुट्टी करें, आपसे ज़्यादती हो रही है इस वक्त कि आप बीमार हैं और आपको कोई काउंटर में बैठा रहा है, तो आप तो गलत एंट्री कर देंगे, अगर आपने मेरा एक नंबर गलत लिख दिया तो गड़बड़ होगी। इतनी वो दुखी थी बैठी हुई। और ये एक ही कहानी नहीं, हर काउंटर पर यही है। ह्यूमन रिसोर्सेज और लोग तो HR पे आज डिग्रियां ले रहे हैं। पीपल डीलिंग क्या होती है, पब्लिक डीलिंग कौन है, कौन रिसेप्शन पे बैठा है उसके चेहरे पे स्माइल कितना है, कौन डोर खोल रहा है वो आपको कैसे देखता है। लेकिन आज ऐसे लगता है कि दुखी कौम है। और यकीन करें सर से पाँव तक नेमतों में जकड़े में आप लोगों में, हम सब नेमतों में, लेकिन हमें खुश रहना नहीं सिखाया गया। अल्लाह करे ये बुक ही सिखा दे, ये टॉपिक हमारी ज़िंदगी में खुशियों में भर दे। और आप अपने एक्सपीरियंसेस लिख के लाया करें कि मुझे इसको पढ़ने के बाद ये मिला और मेरे घर में ये चेंज आई। यकीन करें आपके घर वालों के ताल्लुक ठीक हो जाएंगे अगर आप शुक्र एक दूसरे का करें। सुबह उठते एक दूसरे का शुक्रिया अदा करें, फिर देखिए क्या होता है। ठीक है, करेंगे इंशाल्लाह। जी आप
छोटी छोटी बातों को अच्छी तरह से बच्चे बच्चे को बताना चाहिए। यहाँ पे एक चीज़ की मैंने कमी महसूस की है कि आजकल हम सलाम सिर्फ अपने जानने वालों को करते हैं। पहले होता था कि राह चलतों को भी आगे बढ़ के सलाम करते थे, और ये चीज़ बाहर के मुल्कों में बहुत ज़्यादा है कि हम किसी दुकान में किसी मार्केट में जाते हैं तो वो अपनी लैंग्वेज में बेशक सलाम करते हैं लेकिन स्माइल होती है और वो सलाम करते हैं।
यानी इस्लाम ने किसी को कर भी ले तो कोई पूछेगा मैं तन पहचाने या नहीं तुसी कौन हो तुसी कितना किसी को तो ये डर ही ना लग जाए कि कोई पैसा तो नहीं देना लेना आपका जब सलाम करें। और हदीस है कि क़यामत के करीब लोग सिर्फ जान पहचान के लोगों को सलाम करेंगे। आप अपने ऊपर ले रहे, देखिए मुझे कभी उस बंदे की कोई परवाह नहीं होती जो यहाँ नहीं है। आप जितने भी हैं जो सुन रहे हैं या चलें जो बाद में सुनेंगे वो ले लें। मैं ठीक हो गई सब ठीक। वो कहते ना एक लड़की गई कहीं शादी होके, अगले दिन ससुराल से वापस आई, सुनाओ सास कैसी है, कहा मैं बड़ी अच्छी हूँ, नंद कैसी है, मैं अच्छी, देवरानी कैसी है, मैं अच्छी। उसने कहा ये तुमने मैं क्या लगाई हुई है, तो उसने कहा अगर मैं अच्छी हूँ तो वह भी अच्छे। अल्लाह ना करे कि अच्छों के साथ कोई बुरा बन जाए, होते हैं ऐसे भी केसेस। आप अपने ऊपर आज से ये ज़हन रख लें मैंने कदरदानी करनी है, मैंने शुक्रगुजारी करनी है। और देखिए ताना और शिकवा ये शुक्र की ज़िद्द है। इंशाल्लाह आप देखेंगे ये शुक्र ख़ास आ गए ना। आज से अब आप एक काम कर लें, आम शुक्र तो सारे ही करते हैं, मैंने ख़ास शुक्र करना है इंशाल्लाह। ठीक है, कितनी फजीलतें पड़ी हैं, कोई पीछे से ताल्लुक़ है जहन में रब के नहीं, क्या फजीलतें थी शुक्र की। नंबर एक नेस्फ ईमान, नंबर दो रज़ा इलाही का ज़रिया, नंबर तीन अम्बिया का तरीक़ा था। आप चौथा पढ़ेंगे शुक्र की फजीलत, जन्नत वालों की सिफत है शुक्र करना। ज़रा जन्नत वालों को देखिए जो नेमतें अल्लाह ने इन्हें अता की हैं, वो तो इस पर बार बार अल्लाह की हमदो सना करते हैं। जैसा कि रोज़े मख्शर हिसाब किताब वाले रोज़ होगा, इसकी मिसालें काबिले ज़िक्र हैं। अब इमेजिनेशन में लाएं कि आप जन्नत में गईं और वहाँ का माहौल कैसा है। पहली मिसाल, जब अल्लाह ताला बंदों के दरमियान फ़ैसला करने के लिए जलवा गर होंगे, फरमाया सूरत यासीन आयत 59:59, ममताज़ुल यौम अय्युहल मुजरिमून, ए मुजरिमो आज के दिन अलग हो जाओ, बस उस दिन जहन्नुम की तरफ धकेला जाएगा, फिर मोमिनीन को निजात मिलेगी और वो पुल सरात पर लोगों का हाल देखेंगे जो वहाँ से जहन्नुम में गिर रहे होंगे, तो मोमिनीन कहेंगे, सूरत मोमिनून आयत 28, अल्हम्दुलिल्लाहिल्लज़ी नज्जाना मिनल क़ौमिज़्ज़ालिमीन, तमाम तारीफ़ें उस अल्लाह के लिए हैं जिसने हमें ज़ालिमों से निजात दिलाई। फिर दूसरी मिसाल, जब मोमिनों को नहरे हयात से गुसल दिया जाएगा, ये जन्नत के बिल्कुल बाहर एक नहर है जहाँ गुसल दिया जाएगा, और जो दुनियावी मैल कुचैल बाकी होगी वो साफ कर दी जाएगी, और वो जन्नत को यकीन की आंख से देख लेंगे। वो जन्नत जो अपनी नेमतों से जगमगा रही होगी, तो वो अल्लाह का शुक्र अदा करेंगे और कहेंगे, सूरत अल-अराफ 43, अल्हम्दुलिल्लाहिल्लज़ी हदाना लिहाज़ा वमा कुन्ना लिनहतदिया लौला अन हदानल्लाह, तमाम तारीफ़ें अल्लाह के लिए हैं जिसने हमें रास्ता दिखाया اور اگر اللہ ہمیں ہدایت نہ دیتا تو ہم کبھی بھی ہدایت یافتہ نہ ہو سکتے۔ تیسری مثال، جب اہل جنت جنت میں داخل ہوں گے اور وہ نعمتیں دیکھیں گے جو اللہ نے اپنے نیک بندوں کے لیے تیار کی ہیں اور اس کا ذائقہ اور مٹھاس چکھ لیں گے تو کہیں گے، سورۃ زمر آیت 74-74، الحمد للہ الذی صدقنا وعدہ واورثنا الارض نتبوأ من الجنۃ حیث نشاء۔ تمام تعریفیں اس اللہ کی ہیں جس نے اپنا وعدہ سچ کر دکھایا اور ہمیں اس زمین کا وارث بنایا کہ جنت میں جہاں چاہیں ہم مقام بنائیں۔ اور چوتھا مقام، جب اہل جنت جنت کی تمام رانائیوں، دائمی نعمتوں اور اپنے مستقل محلوں میں پہنچیں گے، کیسلز میں، یعنی ایسے باغات جن کے نیچے سے نہریں بہتی ہوں گی اور حوریں ان کی مصاحبت کیا ہوتی ہیں، ان کو کمپنی دینا، صحبت سے مصاحبت کر رہی ہوں گی، تو اللہ کا شکر ادا کریں گے اور کہیں گے، سورۃ فاطر 34-35، الحمد للہ الذی اذهب عنا الحزن، حمد و ثنا اللہ کے لیے جس نے ہم سے غم اور حزن کو دور کیا، ان ربنا لغفور شکور، بے شک ہمارا پروردگار بخشنے والا اور اجر دینے والا ہے، الذی احلنا دار المقامت من فضله، قدردان ہے، یعنی مراد یہ سے جس نے ہمیں اپنے فضل سے دائمی رہائش والے مقام پر لا اتارا، اللہ سے ہم اس کا فضل مانگتے ہیں۔ انسان کے لیے ضروری ہے کہ وہ اللہ کی دیوی نعمتوں پر اس کی شکر گزاری کرے، اس کی تعریف کرے اور اپنے اوپر کی گئی نعمتوں کو پہچانے۔ اس اللہ نے اسے ان نعمتوں کے لیے دیگر مخلوق میں سے چن لیا اور اسے مومنین میں سے بنایا۔ اب آپ دیکھیں، ہم نے چار مختلف مقام پڑھے ہیں جس موقع پہ جنت والے شکر ادا کریں گے۔ پہلا جملہ جنت کی نعمتوں کو دے کر، الحمدللہ الذی ہدانا لہذا، تو کیا پتہ چلا؟ ہماری زندگی بھی شکر سے لبریز ہونا چاہیے۔ سب سے زیادہ جو جملہ آپ اور میں دن میں بولیں وہ کیا ہونا چاہیے؟ الحمدللہ۔ بالکل، اس لیے کہ نعمتیں ہی نعمتیں ہیں نا، اور دیکھیں دنیا میں عادت پڑی ہوگی نا تو وہاں بھی پڑے گی۔ اور شکوہ نہیں کرنا، کرتے ہیں وعدہ، ہمارا مسئلہ ہے کہ ہم شکر بھی کریں گے تو شکوے بھی نہیں چھوڑیں گے۔ کون کون نیت کرتا ہے آج کے بعد میں نے شکوہ نہیں کرنا، شکایت نہیں لگانی؟ اور یقین کریں ہم عورتوں کو تو بڑی عادت ہوتی ہے، میں نے ازما کے دیکھا ہے کہ کبھی کہنا شکوے تو ہم تو یہ بھی شکوہ کرتے ہیں، آپ دیر سے آئے، مجھے فون ہی نہیں کیا، آپ بات ہی نہیں مانتے، آپ سنتے نہیں، پھر اس کے بعد اصل پہ آئیں گے۔ تو میں نے سوچا کہ ہم کتنی کثرت سے شکوے کرتے ہیں، حالانکہ ہم سمجھتے ہیں کہ ہم شکوے نہیں کرتے، تو نہیں کرنا انشاءاللہ۔ اگلی فضیلت شکر کی کون سی ہے؟ پانچ نمبر کی، شکر ہی ہمیشگی یہ نعمت کا اصل راز ہے۔ دیکھیے آپ اور میں چاہتے ہیں کہ جو نعمت ملی ہے ہمیشہ ملے، چھوٹی ہو یا بڑی، یہ کوئی نہیں پسند کرتا کہ نعمت مل کے چھن جائے، بلکہ دعا ہے کہ اللہم انی اعوذ بک من زوال نعمتک، کہ اللہ میں تیری پناہ مانگتا ہوں نعمتوں کے زوال سے۔ ہم نہیں چاہتے کہ بچہ ہو اور فوت ہو جائے، دولت ملے اور چلی جائے، گاڑی ملے اور ایکسیڈنٹ ہو جائے، نہیں چاہتے نا۔ تو پھر اتنی بڑی خیر کا ذریعہ کیا ہے؟ شکر۔ نعمت مل جاتی ہے، اس میں اللہ کا کوئی قانون نہیں ہے۔ ابھی روح القرآن میں نے اس سال یہ بہت زیادہ تھیم لے کے پڑھایا ہے کہ دنیا میں کس کو کیا دینا ہے، کس کو کیا نہیں دینا، اس پہ اللہ کا کوئی سیٹ سسٹم نہیں ہے۔ نیک کو نہ دے، بد کو دے دے، فرعون کو بادشاہت دے دی، نبیوں کو اتنا آزمایا، یعنی نعمت ملنے پہ اللہ کا کوئی قانون نہیں کہ نیکیاں کرو گے تو ملے گا اور گناہ کرو گے تو نہیں ملے گا۔ لیکن ایک دفعہ نعمت دینے کے بعد قانون ہے، لا ان شکر تم لازیدنکم، جو نعمت کو پا کر اللہ کا قرب پائے، اللہ کا بندہ بنے، اللہ اس کی نعمت کو پھر قائم رکھتا ہے اور باقی اللہ ان سے چھین دیتا ہے۔ تو یہاں کیا ہے، ہمیشہ کی یہ نعمت کا اصل راز کیا ہے؟ شکر۔ کسی نے کہا کہ نعمت خط پہ لگی ہوئی ایک سیل ہے، سیل لگا دیتے نا تو اندر سے پھر خط باہر نہیں آتا۔ نعمت پہ الحمدللہ کہہ دیں، آپ کی نعمت سیکیور ہو گئی۔ بلکہ ایک قول ہے کسی کا کہ اپنی نعمتوں کو قید کرو، قیدو کا لفظ آتا ہے، اللہ کے شکر کے ساتھ، یعنی آپ جتنا شکر کرتے جائیں گے نا آپ کی نعمت بڑھتی جائے گی۔ دیکھتے ہیں، شکر ہی ہمیشہ کی نعمت کا اصل راز ہے، بلکہ اس سے بھی بڑھ کر اللہ نے جو بھی نعمتیں اپنی مخلوق پر کی ہیں، یقیناً وہ اللہ تعالیٰ کی طرف سے مخلوق کا امتحان ہے۔ آپ جو ان نعمتوں کی قدر دانی نہ کریں، سوچئے ذرا، خود سے ایک سوال لکھیں، کیا میں نعمتوں کی قدر دانی کرتی ہوں؟ اس سے اللہ یہ نعمتیں چھین بھی سکتا ہے، یا پھر تھوڑے عرصے کے لیے ناشکرے کی رسی کھلی چھوڑ دیتا ہے، پھر اچانک سب کچھ چھن جاتا ہے جیسا کہ کچھ تھا ہی نہیں، اور وہ واصل جہنم ہو جاتا ہے، یعنی جہنم میں اس کو داخل کر دیا جائے گا۔ اللہ ہمیں اس انجام سے بچائیں۔ مگر جس نے اللہ کی نعمتوں کو پہچانا، ان کا حق ادا کیا اور ان پر اللہ کا شکر ادا کیا، تو اللہ ان کی نعمتوں کی حفاظت کرتا ہے، انہیں دوام بخشتا ہے، بلکہ کثرت نعمت کرتا ہے، بڑھاتا ہے، کیونکہ انسان کے شکر ادا کرنے سے ہی اس پر نعمتوں میں اضافہ ہوتا ہے، یعنی نعمتوں کے حاصل کرنے میں شکر نسخہ کیمیا کا کام کرتا ہے۔ فرمان خداوندی سورت ابراہیم آیت 7-7، لئن شکرتم لازیدنکم ولئن کفرتم ان عذابی لشدید، اگر تم شکر گزاری کی روش اختیار کرو گے تب میں اپنے فضل سے زیادہ دوں گا، اور اگر تم ناشکری کرو گے تو بے شک میرا عذاب بہت سخت ہے۔ بس اللہ نے شکر کو انعامات کی زیادتی کا ذریعہ بنایا ہے اور ناشکری کو عذاب۔ یہ اللہ کی طرف سے سچا وعدہ ہے جو پورا ہو کر رہے گا۔ حدیث قدسی میں اللہ تعالیٰ فرماتا ہے، ذکر کرنے والے میرے ہم مجلس ہیں، اور میرے زیادہ شکر گزاری کرنے والے زیادہ فضل سمیٹنے والے ہیں۔ اللہ جس بندے کو شکر کی توفیق دیتا ہے، اسے زیادہ نعمتیں عطا کرتا ہے اور ان کی حفاظت کرتا ہے اور بقا بھی دیتا ہے۔ اس لیے شکر کا نام، آج آپ کو شکر کے دو نئے نام مل رہے ہیں، پہلا نام حافظ بھی ہے، کیونکہ یہ موجودہ نعمتوں کی حفاظت کرتا ہے، اور اس کا نام جالب بھی ہے، کیونکہ یہ گم شدہ انعامات کو کھینچ لاتا ہے۔ حافظ کا لفظ تو عام ہے نا، حفظ کرنے، حفاظت کرنے والا۔ جالب کہتے کھینچنے والے کو، جلبا، جلباب لفظ بھی اسی سے ہی ہے، کیونکہ سر سے کھینچ کر پاؤں تک آتی ہے، تو جالب یعنی نعمتوں کو کھینچ کر لاتا ہے۔ حضرت علی رضی اللہ عنہ فرماتے ہیں، نعمتوں کا تعلق شکر سے ہے، اور شکر کا تعلق نعمتوں کے بڑھنے سے ہے، اور اللہ تعالیٰ کی طرف سے انعامات میں اس وقت تک کمی نہیں ہوتی جب تک بندے کی طرف سے شکر میں کمی نہ آ جائے۔ حضرت عمر بن عبدالعزیز کا قول ہے، اللہ کی نعمتیں اللہ کے شکر سے ملتی ہیں۔ سیدنا جعفر بن محمد نے سفیان سے کہا، اللہ نے تجھ پر نعمتیں نازل کی ہیں، اور تو چاہتا ہے کہ یہ نعمتیں باقی اور ہمیشہ رہیں، تو کثرت سے اللہ کی حمد و ثنا کیا کرو اور ان نعمتوں پر اللہ کا شکر کرو۔ پس اللہ نے اپنی کتاب مبارک میں فرمایا، سورت ابراہیم 7، ولئن کفرتم ان عذاب لشدید، اگر تم شکر گزاری کرو گے تو میں زیادہ دوں گا، اور ناشکری کرو گے تو میرا عذاب شدید ہے۔ سیدنا مغیرہ بن شعبہ رضی اللہ عنہ فرماتے ہیں، اپنے محسن کا شکریہ ادا کیجئے۔ چلیں لکھیں، جس نے بھی کبھی آپ پر زندگی میں کوئی احسان کیا ہو نا، آج جا کر اس کا شکریہ بولے۔ اور آپ کو پتہ ہے حدیث کیا، جس نے اپنی بیٹی دے دی آپ کو وہ آپ کا محسن ہے، یعنی آپ کی بہو کا باپ مراد جی ہے، یا آپ کی بیوی کا باپ، سسر کہہ لیجئے، آپ کا محسن ہے جس نے آپ کا گھر بنایا۔ اور آپ دیکھیے کہ آج عموماً کہانی اس سے الٹ ہو جاتی ہے۔ تو محسنوں کا شکریہ ادا کیجئے، اور اپنے شکر گزار پر احسان کیجئے، کیونکہ ان احسانات اور نعمتوں کو کوئی دوام نہیں جن کی ناشکری کی جائے، یعنی ایک دھڑکا لگا لیں، میں نے جس نعمت کی قدر نہ کی وہ چھن جائے گی، تو پھر خود ہی ہم انشاءاللہ شکر کریں گے اس پہ۔ حضرت حسن بصری فرمایا کرتے تھے، آدم کے بیٹے، تو کیوں کر نعمت الہی کا شکر ادا کرنے سے باز رہ سکتا ہے، حالانکہ اس کے شکر کے نتیجے میں اس سے کہیں بڑی نئی نعمت تجھے ادا کر دی جائے گی، بس تو ہمیشہ ہر نعمت پر شکر ادا کرتا رہے، تاکہ اس سے بڑی نعمت مزید تجھے ملتی رہے۔ اپنا فائدہ اس میں۔ اس سلسلے میں یہ ضرب المثل مشہور ہے، اگر تیرے ہاتھ احسان کا بدلہ دینے سے قاصر ہیں تو شکریہ ادا کرنے کے لیے اپنی زبان کو دراز کر لے۔ دیکھیے منہ سے کیا بگڑتا ہے، ہاتھ سے کچھ کریں گے تو محنت کرنی پڑتی ہے، پیسہ دیں گے تو مال لگانا پڑتا ہے، تو کسی کو زبان سے کہہ دیں شکریہ بیٹا، مہربانی، تو کچھ بھی نہیں بگڑا، لیکن اگلے کا دل خوش ہو جاتا ہے۔ سلیمان تمیمی رحمہ اللہ نے فرمایا، بلا شبہ اللہ عز و جل نے اپنے بندوں کی اطاعت کے بقدر ان پر انعامات کیے ہیں، اور ان کی طاقت کے مطابق انہیں شکر ادا کرنے کا مکلف ٹھہرایا ہے، اور ہر شکر خواہ کتنا ہی کم ہو، ہر عطیہ و نعمت کی قیمت ہے خواہ کتنی ہی بڑی ہو، یعنی بڑی سے بڑی نعمت کی چھوٹی سے چھوٹی قیمت شکر ادا کرنا ہے۔ حقیقت ایک انسانی زندگی کی درستگی شکر کے ذریعے سے ہی ہو سکتی ہے، اور انسانی نفوس اللہ کی طرف رجوع سے پاکیزہ ہوتے ہیں، اور خیر اور بھلائی پر شکر ادا کرنے سے راہ راست پر قائم رہتے ہیں اور منعم کے ساتھ مضبوط تعلق سے اطمینان پاتے ہیں. چنانچہ منعم حقیقی یعنی اللہ تعالیٰ موجود ہے, اس کا شکر ادا کرنے سے اس کی نعمت میں مزید اضافہ اور بڑھوتری ہوتی رہتی ہے. حضرت علی کا قول ہے, اپنے محسن کا شکریہ ادا کیجئے کیونکہ جب نعمتوں پر شکر ادا کیا جائے تو وہ کبھی ختم نہیں ہوتی اور جب ان کی ناشکری کی جائے تو وہ باقی نہیں رہتی. شکر ادا کرنا نعمتوں میں اضافے کا سبب ہے اور ان کے محفوظ رہنے کا ذریعہ ہے. چنانچہ جب تو محسوس کرے کہ تجھ پر مزید عنایات رک گئی ہیں, یہ غور سے سنیے گا, کبھی کبھی آپ کو لگتا ہے پہلے بڑی نعمتیں تھیں اب کم ہو گئیں, تو پھر وجہ سمجھیے. جب آپ محسوس کریں کہ آپ پر مزید عنایتیں رک گئی ہیں تو شکر ادا کرنے میں مزید سرگرم ہو جائیں, مور ایکٹیو ہو جائیں شکر ادا کرنے میں, تاکہ تو سخی اور جواد کی طرف سے مزید نعمتوں کا نظارہ کر سکے. لگ رہا ہے نا آج جا کے 500 دانے کی شکر کی تسبیح پڑھیں, لیکن دل کی گہرائی, یہ نہیں کہ الحمدللہ الحمدللہ الحمدللہ, نہیں, الحمدللہ ہر نعمت کو انجوائے کرے. سپ لیتے نا چائے کے, اس طرح شکر کیا کرے, الحمدللہ ایک ایک نعمت کو دیکھے اور کہ اللہ تیرا شکر, اللہ تیرا شکر, پھر آپ دیکھیے گا ہو سکتا ہے اللہ کتنی اور نعمتیں دے دے, اور وہی تیرے لیے کافی ہے. یہ تو مومن بندے کے لیے دنیا کی خوشخبری ہے, جبکہ آخرت میں اس کے لیے وہ کچھ تیار ہے جسے کسی آنکھ نے دیکھا ہے, نہ کسی کان نے سنا, اور نہ کسی انسانی دل پر اس کا خیال گزرا. تو آخری بات آج کے سیشن کی, جنت شکر کی جزا ہے جو اللہ نے آج چھپا کے رکھی ہوئی ہے. آپ اور میں نہیں جانتے کہ وہ اس میں اللہ نے آنکھوں کی ٹھنڈک کا کیا سامان تیار کیا ہے. ساری بات جو آج ہم نے سیکھی اس کا خلاصہ کیا ہے, شکر الحمدللہ, دل کی گہرائی سے کہیں الحمدللہ. سوچے ذرا کوئی نعمت, کہیں الحمدللہ. آپ کے لفظوں سے, آپ کے بولنے کے انداز سے محسوس ہونا چاہیے کہ آپ کے پاس کتنی نعمتیں ہیں. وہ جیسے میں نے کسی اماں کی بات کی کہ وہ کہتی کروڑ کروڑ شکر ہے اللہ کا, تو آپ کیا کہیں, ارب خرب بے حساب شکر ہے اس کا, اور باقی نعمتوں کے اندر ڈوبے پڑے ہیں. اللہ تعالی ہمیں نا قدری سے بچائے, جو نعمتیں ہیں اس کو ختم نہ کرے, ہمیں ان کی قدر کی توفیق عطا فرمائے, مزید نعمتوں کے حصول کا ذریعہ بنا دے. آج کے لیے اتنا کافی ہے. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک, ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم. وصلی اللہ تعالی خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین. آمین.